यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म सुमिता लामा। शुरूमा प्रमुख समाचार। देशका अधिकांश भागमा भारी वर्षा, राजमार्गहरू अवरूद्ध, वर्षाका कारण जनजीवन कष्टकर, नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन गृह मन्त्रालयको अनुरोध, पहिरोमा पुरिएर स्याङ्जामा 3 जनाको मृत्यु, राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा एमालेसँग भएको सहमतिको दृढतापूर्वक कार्यान्वयन गर्ने नेपाली कंग्रेस संसदीय दलको निर्णय, मधेस प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त, र इरानमा सुधारवादी नेता डाक्टर मसूद पजेस्कियान नयाँ राष्ट्रपतिमा निर्वाचित।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। देशका अधिकांश ठाउँमा अविरल वर्षाका कारण जनजीवन नराम्ररी प्रभावित भएको छ र कैयौं घरहरूमा क्षति पुगेका छन् भने राजमार्गहरू अवरूद्ध भएका छन्। स्याङ्जाको बिरूवा गाउँपालिका 6 लामाखेतमा आज दिउँसो पहिरोमा पुरिएर 3 जनाको मृत्यु भएको छ। पहिराले पुरिएर बिरूवा गाउँपालिका 6 माझकोटका 67 वर्षीय हरिमाया शर्मा, सोही स्थानका 71 वर्षीय माधव शर्मा र 65 वर्षीय गुहेश्वरी शर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्र बहादुर राणाले बताए। उहाँहरूको घर नजिक पहिरो खसेको थियो। बिरूवा गाउँपालिका 6 का वडाध्यक्ष कृष्ण बहादुर छेत्रीका अनुसार पहिरोको जोखिम नभएको ठानेर सुरक्षित भनेर राखिएको ठाउँमा दिउँसो अचानक पहिरो खस्दा उनीहरूको मृत्यु भएको हो। यसै गरी तनहुको शुक्ला गण्डकी नगरपालिका 7 काउरेमा पहिरोमा परेर आज 3 जना बेपत्ता भएका छन्। शुक्रबारदेखि परेको अविरल वर्षाका कारण आज दिउँसो गएको पहिरोमा परेर स्थानीय 3 जना बेपत्ता भएको तनहु जिल्ला प्रहरी कार्यालयले जनाएको छ। बेपत्ता हुनेमा स्थानीय 40 वर्षीय हीरा नेपाली, 37 वर्षीय अनिशा बास्तोला र 65 वर्षीय श्याम भण्डारी रहेको प्रहरी नायब उपरीक्षक दीपक रायले जानकारी दिनुभयो। पहिरोमा परेर बेपत्ता भएकाको खोजी भइरहेको प्रहरीले जनाएको छ। गृह मन्त्रालयको विपद तथा द्वन्द व्यवस्थापन महाशाखा प्रमुख भीष्म कुमार भूषालका अनुसार राजधानी काठमाण्डुमा पनि बाढ़ीका कारण नदीका तटीय क्षेत्रमा जोखिम बढ़ेको छ। भक्तपुरमा हनुमन्ते खोला र काठमाण्डुको दक्षिणी क्षेत्रमा बागमती खोला आसपासका बस्तीसम्म पुगेको छ। गृह मन्त्रालयका भूषालले देशभरका कैयौं राजमार्ग र स्थानीय सड़कहरूमा अवरोध हुने र खुल्ने क्रम चलिरहेको बताउनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणले पाल्पा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, दाङ, कैलाली, कञ्चनपुर, डोटी, डडेलधुरा र आसपासका जिल्ला भएर बहने नदीहरूमा बहाव बढ़ने र केहीमा आकस्मिक बाढ़ीको जोखिम रहेको चेतावनी जारी गरेको छ। त्यस्तै आज र भोलि बागमती, नारायणी, कालीगण्डकी, मर्स्याङदी, बबई, पश्चिम राप्ती, महाकाली, पश्चिम सेती र यसका सहायक नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन पनि गृह मन्त्रालयले अनुरोध गरेको छ। काठमाण्डुको नागार्जुन नगरपालिकाको एक रेस्टुराँको भान्सा कोठामा पहिरोले पुरिँदा गम्भीर घाइते भएका 1 जनाको उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ। प्रहरीका अनुसार दोलखा र दाङमा बाढ़ीमा परेर 2 जना बेपत्ता भएका छन्। बाँकेमा राप्ती नदीमा पानीको सतह उच्च तहमा पुगेको भन्दै चेतावनी जारी गरिएको छ। प्रहरीका अनुसार दोलखाको गौरीशंकर हिमालको फेदबाट गएको पहिरोले स्थानीय खोला थुनेपछि आएको बाढ़ीमा 1 जना स्थानीय बेपत्ता भएका छन्। क्षेत्रमा पानीको बहाव बढ़ेपछि होटलको सामान सार्ने क्रममा स्थानीय 64 वर्षीय महिलालाई खोलाले बगाएको थियो। बाढ़ीले गौरीशंकर गाउँपालिकामा 3 वटा घर बगाएको र खोला छेउका मानिसहरू घर छोडेर सुरक्षित ठाउँमा बसिरहेको प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण देशभरका विद्युत उत्पादन गृहहरू प्रभावित भएका छन्। कतिपय स्थानमा विद्युत आपूर्तिमा अवरोध भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार हिजो साँझदेखिको वर्षाका कारण झण्डै 640 मेगावाट बिजुली उत्पादन गर्ने विद्युत गृह बन्द भएका छन्। प्राधिकरणको सहायक कम्पनी अप्पर तामाकोशी हाइड्रो पावर लिमिटेडले सञ्चालन गर्ने 456 मेगावाट क्षमताको माथिल्लो तामाकोशी बाढ़ीका कारण हिजो साँझदेखि बन्द भएको छ। यस्तै 60 मेगावाट क्षमताको माथिल्लो त्रिशुली ए 10 मेगावाट क्षमताको सुनकोशी जलविद्युत आयोजना समेत बन्द भएको छ। प्राधिकरण र यसका सहायक कम्पनीले संचालन गर्ने आयोजना बन्द भएका हुन्। प्राधिकरणको भार प्रेषण केन्द्रले उपलब्ध गराएको विवरण अनुसार 36 मेगावाट क्षमताको बलेफी, 20 मेगावाट क्षमताको तल्लो मोदी, 18 मेगावाट क्षमताको मध्य मोदी, 40 मेगावाट क्षमताको माथिल्लो चमेलिया पनि बाढ़ीका कारण बन्द भएको छ। नदीमा बाढ़ी आउने क्रम कम भएपछि ती आयोजना संचालनमा ल्याइने प्राधिकरणले जनाएको छ। केही आयोजना भने कम क्षमतामा चलेका छन्। प्राधिकरणका अनुसार सोलु दूधखोशी 50 मेगावाट, लिखु 1 47 मेगावाट, लिखु 2 29 मेगावाट, मध्य तमोर 38 मेगावाट, मोदी 7 मेगावाट, त्रिशुली 6 मेगावाट, देवीघाट जलविद्युत केन्द्र 5 मेगावाट र चमेलियाबाट 14 मेगावाट मात्रै विद्युत उत्पादन भइरहेको छ। लुम्बिनी प्रदेशका मन्त्रालय परिसरमा पानीको निकास नहुँदा मन्त्रालयहरू डुबानमा परेका छन्। हिजो साँझदेखि परेको अविरल वर्षाका कारण राप्ती उपत्यका देउखुरीभित्र रहेका मन्त्रालयहरू समेत डुबानमा परेका छन्। आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानून मन्त्रालय, सामाजिक विकास मन्त्रालय डुबानमा परेका छन्। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले लगातारको वर्षाबाट उत्पन्न हुन सक्ने विपदको जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा तत्काल स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। गृह मन्त्रालयमा भएको आपतकालीन बैठकमा उहाँले विपदका घटनालाई तुरन्त सम्बोधन गर्न र सतर्कताका साथ राज्यको जिम्मेवारी पूरा गर्न सम्बन्धित उच्चाधिकारी र सुरक्षा निकायका प्रमुखलाई निर्देशन दिनुभयो। उपप्रधानमन्त्री लामिछानेले कमाण्ड पोस्ट सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई विपदबाट जनधनको क्षति हुन नदिन र खाद्यान्न लत्ता कपड़ा लगायत सामग्रीको अभाव हुन नदिन आग्रह गर्नुभयो। बैठकमा गृह सचिव एकनारायण अर्याल, नेपाल प्रहरीका महानिरीक्षक वसन्त बहादुर कुंवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल तथा नेपाली सेनाका उच्च अधिकारी लगायतको उपस्थिति थियो। नेपाली कंग्रेसले राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सम्बन्धमा एमालेसँग भएको सहमतिलाई दृढतापूर्वक कार्यान्वयन गर्ने निर्णय गरेको छ। संसद भवन नयाँ बानेश्वरमा आज बसेको संसदीय दलको बैठकले नेपाली कंग्रेसले राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र दोस्रो पटक नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्ने दृढता व्यक्त गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो।
अहिले संविधानको अभ्यास भएको 8 वर्ष भइसकेको छ। संविधानको अभ्यासको सन्दर्भमा देखा परेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरूको समीक्षा गरेर संविधानलाई समसामयिक रूपले संशोधन परिमार्जन गर्ने सवाल र त्यसका सँगसँगै अहिलेको जुन अब सरकार बन्नेवाला छ, गठन हुन्छ राष्ट्रिय सहमतिको सरकार, जुन सहमति भएको छ त्यो सहमतिलाई कार्यान्वयन गर्नका लागि यो बैठक दृढता व्यक्त गर्दछ भन्ने प्रतिबद्धता व्यक्त गरेको छ। अहिले जुन राष्ट्रिय सहमतिको सरकारका निमित्त नेपाली कांग्रेस र नेकपा एमाले बीच सहमति भएको छ, त्यो सरकार नेपालको संविधानको धारा 76(2) बन्ने सरकार हो र त्यो सरकार नेकपा एमालेका अध्यक्ष माननीय केपी शर्मा ओलीजीको नेतृत्वमा बन्छ।
कंग्रेस प्रमुख सचेतक लेखकले नेपाली कंग्रेस र नेकपा एमाले बीच नेपालको संविधानको धारा 76(2) एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेकोले प्रधानमन्त्री पुष्पकमल दाहालले यही असार 28 गते प्रतिनिधि सभामा बैठकमा लिनुहुने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय बैठकले गरेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमाले संसदीय दलको बैठक भोलि बस्दैछ। बैठक भोलि बिहान 10 बजे संसद भवनमा बस्ने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिनुभयो। नेपाली कंग्रेस र नेकपा एमाले बीच हालै सत्ता साझेदारी गर्ने सम्बन्धमा समझदारी भए अनुरूप भावी योजनाबारे छलफल गर्न बैठक आह्वान गरिएको उहाँले बताउनुभयो। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहले विश्वासको मत प्राप्त गर्नुभएको छ। उहाँले 67 मत पाउनुभएको छ। विपक्षमा 34 मत खसेको थियो। प्रदेशसभामा उपस्थित 101 जना सदस्यले मतदान गरेका थिए। मुख्यमन्त्री सिंहका पक्षमा जनमत, नेपाल कम्युनिष्ट पार्टी एमाले, नेपाली कंग्रेस, लोसपा, नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले मतदान गर्नुभयो भने जनता समाजवादी पार्टी, नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी का सांसदले विपक्षमा मतदान गर्नुभएको थियो। नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीको आज बसेको बैठकले दशौं राष्ट्रिय महाधिवेशनको प्रारम्भिक समीक्षा गर्दै महाधिवेशनले सम्पूर्ण नेपालीको ध्यान आकर्षण गराउन सफल भएको निष्कर्ष निकालेको छ। बैठकले महाधिवेशन भव्यताका साथ सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेको छ। भोलि बस्ने बैठकले केन्द्रीय कमिटिलाई पूर्णता दिन मापदण्ड बनाएर अघि बढ़ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवड़ाले जानकारी दिनुभयो। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राजनैतिक अस्थिरताका कारण सहकारीका समस्या ओझेलमा परेको धारणा व्यक्त गर्नुभएको छ। काठमाडौँमा आज आयोजित कार्यक्रममा सत्ता गठबन्धनमा देखिएको निरन्तरको फेरबदलपछि उत्पन्न राजनैतिक उथलपुथलसँगै सहकारीको बचत अपचलन हुँदा लाखौं जनता विचल्लीमा परेको बताउनुभयो। सहकारीको समस्या समाधानमा जनता र राजनैतिक दलले दबाव सृजना गर्न आवश्यक रहेको बताउँदै अध्यक्ष केसीले गरीब जनताको पैसा केही सीमित टाठा बाठाले हिनामिना गरेकोमा आपत्ति जनाउनुभयो। त्यस अवसरमा नेपाली कंग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सहकारीको समस्या अत्यन्त गम्भीर समस्याका रूपमा देखा परेको बताउनुभयो। उहाँले सहकारीको बचत अपचलनमा सार्वजनिक र राष्ट्रको महत्वपूर्ण जिम्मेवारीमा रहेका व्यक्तिको संलग्नता देखिनु चिन्ताको विषय भएको टिप्पणी गर्नुभयो। नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरूङले सामन्तवाद विरूद्धको अभियानका रूपमा अघि बढ़ेको सहकारी आन्दोलनका माध्यमद्वारा समाजवादतर्फ जान सकिन्छ भन्ने ध्येय रहे पनि नेपालमा भने उद्देश्य अनुरूप कार्यान्वयन हुन नसकेको बताउनुभयो। नेपाल कम्युनिष्ट पार्टी एमालेका नेता डाक्टर भीमबहादुर रावलले देशको तीन खम्बे अर्थतन्त्रमा महत्वपूर्ण मानिएको सहकारी क्षेत्रमा देखिएका समस्या अन्त्य गर्न सरकार र ठूला राजनैतिक दल गम्भीर हुनुपर्नेमा जोड़ दिनुभयो। संविधानविद तथा नेपालका सहकारी समस्याबारे जानकार काशीराज दाहालले राज्य संयन्त्रमा बसेका व्यक्तिमा समस्या अन्त्य गर्ने इच्छा शक्ति र संवेदनशीलताको कमी मात्र नभई र अल्मल्याउने प्रवृत्तिले सहकारी समस्या समयमा हुन नसकेको बताउनुभयो। डाक्टर विनोद ढकालद्वारा लिखित उपन्यास बगुवा पानीको आज काठमाण्डौमा लोकार्पण गरिएको छ। लोकार्पण कार्यक्रममा वक्ताहरूले उपन्यासले नेपाली समाजको यथार्थलाई जीवन्त रूपमा चित्रण गरेको र नेपाली साहित्यमा एक उत्कृष्ट उपन्यास थपिएको धारणा व्यक्त गर्नुभयो। वरिष्ठ साहित्यकार भागीरथी श्रेष्ठले समाजमा रहेका विसंगतिलाई सरल भाषामा मिठासपूर्ण शैलीले उजागर गर्ने काम उपन्यासले गरेको बताउनुभयो। प्राध्यापक डाक्टर मनोज हुमागाई र प्राध्यापक डाक्टर अजय रिजालले वास्तविकताको यथार्थमा रहेर लेखिएको उत्कृष्ट उपन्यासको रूपमा आफूहरूले पाएको धारणा व्यक्त गर्नुभयो। उपन्यासका लेखक डाक्टर विनोद ढकाल र पत्रकार रामकुमार बानियाले सामाजिक वास्तविकताको वरिपरि रहेर लेखिएकाले उपन्यास बगुवा पानीले सामाजिक वास्तविकतालाई उजागर गरेको बताउनुभयो। बाँकेका किसानले पाँच वर्षपछि अण्डाको लागत मूल्य पाएका छन्। अण्डाको लागत मूल्य नपाएका किसानलाई अण्डा उत्पादक संघले मूल्य तोकेपछि राहत मिलेको किसानहरू बताउँछन्। बाँकेबाट संवाददाता सरला सुवेदीको रिपोर्ट।
अण्डाको मूल्य नपाएर हैरान भएका किसानलाई अण्डा उत्पादक संघ स्थापना भएसँगै राहत मिलेको छ। अण्डा उत्पादक किसानले लियर्स कुखुरा पालक संघ स्थापना गरी किसानको मर्का सामूहिक रूपमा उठाउन थालेपछि उनीहरूको कुरा सुनिन थालेको हो। घाटा बेहोर्न बाध्य भएका किसान अण्डाको 16.56 रुपियाँ लागत मूल्य कायम हुँदा राहतको महसुस गरिरहेका छन्। प्रति क्रेट मूल्य ठूलो 495 र मध्यम 470 रुपियाँ कायम गरिएको छ। पाँच वर्षपछि भएको लागत मूल्य तत्कालका लागि किसानलाई राहत दिएको कोहलपुरका कुखुरा पालक किसान एकी किसी बताउनुहुन्छ।
तुलनात्मक रूपमा हेर्दाखेरि अहिले चाहिँ फाइदै हो, तर यो रेट भनेको कमसे कम पनि छ महिना रह्यो भने किसानलाई प्रत्यक्ष रूपमा फाइदा हुन्छ। तल धार्नका लागि चाहिँ रेटमा तलमाथि गरेको कारणले गर्दाखेरि समस्या हो।
अहिले तोकिएको मूल्य हालसम्मकै उच्च हो। अघिल्लो वर्ष किसानले प्रतिगोटा अण्डा 8 रुपियाँमा पनि बेच्न बाध्य भएका थिए। विज्ञ समूह नै बनाएर अण्डाको वास्तविक लागत मूल्य तोकिएको हो। यसअघि 2076 सालमा किसानले लागत मूल्य हाराहारीको मूल्य पाएका थिए। त्यस बेला अण्डाको मूल्य प्रति क्रेट 400 रुपियाँ कायम गरिएको थियो। कोरोना महामारी र बर्ड फ्लूका कारण अण्डाको मूल्यमा गिरावट आएको थियो। प्रति क्रेट मूल्य 230 रुपियाँमा झरेपछि 2079 असोजमा बजारीकरणको अभियान शुरू भएको थियो। लगातार घाटा भएपछि कुखुरा पालकहरू संगठित भएको नेपाल कुखुरा व्यवसाय मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने बताउनुहुन्छ।
60-65% किसान सकिसक्दा अवस्थामा हामीले एउटा नेपाल भरि नै जम्मा गरेर दर्ता गर्यौं त्यसको अभियानले बाँकी रहेका किसानहरूको लागत मूल्य पाउने अवस्था देखिएको छ।
अण्डाको मूल्य घट्दै जानु तर दानाको मूल्य बढिरहँदा व्यवसाय घाटामा गएपछि धेरै किसानहरूले कुखुरा पाल्नै छोडेका थिए। अहिले 50 लाख लेयर्स कुखुरा रहेको र दैनिक 25 लाख भन्दा बढी अण्डा उत्पादन हुने गरेको छ। नेपालमा 60 लाखसम्म कुखुरा पालन भएको बाँकी कुखुरा पालक संघका अध्यक्ष ईश्वर सुवेदीको भनाइरहेको छ।
जुन रेट अहिले आएको छ यो रेटले किसानहरूलाई अलिकति ऊर्जा जाएको छ, किनभने लागत मूल्य भन्दा व्यवसाय गर्दाखेरि देखिएको छ। तर 4 वर्षदेखि निरन्तर रूपमा घाटामा गइरहेका किसानहरूलाई यो लामो समय बस्दैन भने उकास्न गाह्रो छ, किनभने ओभर फाइनेन्सिङ भएका छन् सबै प्रोजेक्टहरू।
यसपटक फार्म निर्माण, चल्लाको खरिद, दानाको खपत, ब्याङ्किङ ब्याज, औषधि, मजदुर लगायतको खर्च समेटेर लागत मूल्य तय गरिएको हो। अण्डाको अवैध आयात घटेको कारण पनि लागत बढेको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
अब अन्तर्राष्ट्रिय समाचार। इरानमा सुधारवादी नेता डाक्टर मसूद पेजेस्कियानले आफ्ना कट्टरपन्थी प्रतिद्वन्दी सईद जलीलीलाई पराजित गर्दै राष्ट्रपति निर्वाचित हुनुभएको छ। 3 करोड़ भन्दा धेरै मतगणना भइसक्दा पेजेस्कियानका पक्षमा 53.3% मत खसेको थियो भने जलीलीले 44.3% मत प्राप्त गर्नुभयो। यसअघिका राष्ट्रपति इब्राहिम रईसीको मे महिनामा एक हेलिकप्टर दुर्घटनामा परि मृत्यु भएपछि नयाँ निर्वाचन भएको हो। इरानको आन्तरिक मन्त्रालयले अन्तिम नतिजा सार्वजनिक गर्नु अघि नै डाक्टर पेजेस्कियानका समर्थकहरू तेहरानको सड़कमा उत्रेर खुशियाली मनाएका थिए। इरानमा पहिलो चरणको निर्वाचनमा कम मतदान भए तापनि दोस्रो चरणको निर्वाचनमा त्यसभन्दा बढ़ता 50% मतदान भएको थियो। हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले रूसको राजधानी मस्कोमा राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गर्नुभएको छ। युरोपेली संघका नेताहरू र युक्रेन सरकारको कड़ा आलोचनाका बीच हंगेरीका प्रधानमन्त्री रूस भ्रमणमा जानुभएको हो। युक्रेनको भ्रमण गरी कीवमा त्यहाँका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेर मस्को पुग्नुभएका ओर्बानले आफू शान्ति अभियानको क्रममा रहेको प्रष्ट पार्नुभयो। हंगेरीले अहिले युरोपेली संघको परिषदको अध्यक्षता ग्रहण गरेको बेलामा यो भ्रमण भए पनि सो भ्रमण हंगेरीका प्रधानमन्त्रीको मात्र रहेको र त्यसमा युरोपेली संघको कुनै सरोकार नरहेको युरोपेली संघका नेताहरूले जनाएका छन्। रूसले सन् 2022 युक्रेन विरूद्ध आक्रमण गरे यता रूससँग नजिकको सम्बन्ध राख्ने युरोपेली संघका एकमात्र सरकार प्रमुखका रूपमा हंगेरीका प्रधानमन्त्री ओर्बान हुनुहुन्छ।
नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले व्यावसायिक कृषि कर्जामा प्रदान गरिने ब्याज अनुदानको रकम दुरूपयोग नभएको स्पष्ट गर्नुभएको छ। शनिबार आयोजित साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको 23 वार्षिकोत्सव कार्यक्रममा गवर्नर अधिकारीले कृषि कर्जाको ब्याजदरमा दिइएको हालसम्मको अनुदान विश्लेषण गर्दा त्यसमा दुरूपयोग नदेखिएको बताउनुभयो। केही व्यक्तिबाट दुरूपयोग भएको देखिएकामा असूल प्रक्रिया पनि प्रारम्भ भइसकेको उहाँले जानकारी दिनुभयो। सरकारको योजना अनुसार अर्थ मन्त्रालयले युवाहरूलाई व्यावसायिक कृषि कर्जामा प्रदान गर्ने ब्याज अनुदान सम्बन्धी कार्यविधि तयार पारेर कार्यविधि अनुसार नै अनुदान उपलब्ध गराइएको गवर्नर अधिकारीले दावी गर्नुभयो। हालसम्म 1,26,000 ऋणीले कृषि कर्जामा अनुदान पाएको जनाउँदै त्यस्तो अनुदान पाउने अधिकांश महिला तथा साना किसान रहेका उहाँले बताउनुभयो। यो कार्यक्रम विवादमा परेपछि विक्रमसम्म 2079 असोजेता अनुदान नदिएको उहाँले स्पष्ट पार्नुभयो। उद्यमशीलता विकास एवं रोजगारी सिर्जना र वित्तीय पहुँच तथा साक्षरता विस्तारका लागि साना किसान विकास लघुवित्त र साना किसान सहकारीले महत्वपूर्ण भूमिका खेलेको पनि गवर्नर अधिकारीले बताउनुभयो। नेपाल राष्ट्र बैंकले बचत पत्र धनीलाई बचत भुक्तानी फिर्ता लिन आग्रह गरेको छ। राष्ट्र बैंक मार्फत जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीले बचत फिर्ता लिन नआएपछि राष्ट्र बैंकले सार्वजनिक रूपमा सूचना जारी गरेर बचत फिर्ता लिन आग्रह गरेको हो। राष्ट्र बैंकले सूचना मार्फत 2081 जेठ मसान्तसम्म परिपक्व भएको सामा तथा ब्याज आर्जित भुक्तानी लिन बाँकी रहेकाले यथाशीघ्र भुक्तानी लिन आग्रह गरेको हो। वैदेशिक रोजगार विभागले वैदेशिक रोजगार व्यवसाय म्यान पावर कम्पनीसँग निशुल्क भिसा र टिकटमा पठाएका श्रमिकको सम्पर्क नम्बर सहितको विवरण मागेको छ। विभागले सूचना सार्वजनिक गर्दै दर्ता भएर सञ्चालित सबै म्यान पावर कम्पनीसँग यस्तो विवरण माग गरेको हो। विभागका अनुसार म्यान पावरले दिने विवरणमा रोजगारीका लागि जाने श्रमिकको नम्बर सहित उल्लेख गरी 15 दिनभित्र विवरण पठाउन निर्देशन सहितको सूचना सार्वजनिक गरेको हो। वैदेशिक रोजगार व्यवसायले मध्यपूर्व पर्ने खाड़ीका 6 राष्ट्र सहित मलेसियामा रोजगारीका लागि माग ल्याउँदा निशुल्क भिसा र टिकटको कोटा भएको कागजात सरकारी निकायमा बुझाए बुझाएर विज्ञापनमा समेत निशुल्क भिसा र टिकट उल्लेख गरी श्रमिक पठाउने गरेका छन्। विभिन्न अध्ययन अनुसार 98% श्रमिकले वैदेशिक रोजगारमा जाँदा सरकारले तोकेको भन्दा चर्को शुल्क तिरेर वैदेशिक रोजगारीमा जाने गरेका छन्। म्यानमार व्यवसायीले वर्षौंदेखि निशुल्क भिसा र टिकटमा माग ल्याएर श्रमिक पठाउन सम्भव नहुने भन्दै सरकारी नीतिको आलोचना गर्दै आएका छन्। 5 वर्षको अवधिमा 2 औद्योगिक ग्राम सञ्चालनमा आएका छन्। चालू आवधिक योजनाले प्रत्येक स्थानीय तहमा औद्योगिक ग्राम स्थापना गर्ने लक्ष्य राखे पनि योजनाको अन्त्यसम्म 2 मात्र औद्योगिक ग्राम स्थापना भई पूर्ण रूपमा सञ्चालनमा आएका हुन्। अछामको मेल्लेख र तनहुको आबुखैरेनी औद्योगिक ग्राम सञ्चालनमा आएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। स्थानीय स्रोतको परिचालन गरी लघु घरेलु तथा साना उद्योगमा लगानी वृद्धि गर्न अघि बढ़ाइएको परियोजनाले ग्रामीण स्थानीय तहमा उद्योगको स्थापना विकास र प्रवर्धन गर्दै रोजगारी सृजना गर्ने उद्देश्य सहित ग्राम घोषणा गरिए पनि अझै निर्माण सम्पन्न भई सञ्चालनमा आउन सकेका छैनन्। मन्त्रालयका प्रवक्ता चण्डी प्रसाद घिमिरेले 120 स्थानीय तहमा ग्राम घोषणा गरिए पनि 2 स्थापना भई सञ्चालनमा आएको जानकारी दिनुभयो।
अब खेल समाचार। नेपाल क्रिकेट संघ क्यानले श्रीलंकामा हुने एसीसी महिला एशिया कप खेल्न जाने टोलीलाई विदाई गरेको छ। राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, क्यानका सचिव पारस खड्का लगायतले शनिबार टोलीलाई विदाई गरेका हुन्। एशिया कप 19 जुलाईबाट शुरू हुनेछ। नेपाली टोली आइतबार श्रीलंका जानेछ। नेपाल रहेको समूहमा यूएई, पाकिस्तान र भारत छन्। भेनेजुएलालाई सडन डेथमा पराजित गर्दै क्यानाडाले कोपा अमेरिका 2024 सेमी फाइनलमा स्थान पक्का गरेको छ। निर्धारित 90 मिनटमा 1-1 बराबरीमा सकिएपछि भएको ट्राइबेकरमा 3-3 सकिएपछि क्यानाडाले सडन डेथमा जीत हासिल गरेको हो। अब क्यानाडाले सेमी फाइनलमा अर्जेन्टिनाको सामना गर्नेछ। अमेरिकाको डालास स्थित AT&T रंगशालामा क्यानाडाले 13 मिनटमा जेकब सफलबर्गले गोल गरे। जोनाथन डेभिडको कटब्याकमा उनले गोल गरेका थिए। दोस्रो हाफमा सोलोमन रन्डनले लामो दूरीबाट गोल गर्दै खेल बराबरीमा ल्याए। ट्राइबेकरमा क्यानाडा र भेनेजुएला दुवैले दोस्रो र चौथो प्रहारमा गोल गर्न सकेनन्। तर सडन डेथमा विल्कर एन्जलको पेनाल्टी असफल भएपछि इस्माइल कोनेले गोल गर्दै जीत पक्का गरे। अब मौसम। आगामी 24 घण्टामा देशभर साधारणदेखि पूर्णतया बदलिरही सबै प्रदेशका धेरै स्थानमा मेघगर्जन चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू, कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा मध्य प्रदेशका 1-2 स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रमको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम 24.5 डिग्री सेल्सियस, न्यूनतम 20.5 डिग्री सेल्सियस, वर्षा 36.6 मिलिमिटर। काठमाण्डौको अधिकतम 21.2 डिग्री सेल्सियस, न्यूनतम 20 डिग्री सेल्सियस, वर्षा 92.2 मिलिमिटर। पोखराको अधिकतम 22.1 डिग्री सेल्सियस, न्यूनतम 21 डिग्री सेल्सियस, वर्षा 228 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम 26 डिग्री सेल्सियस, न्यूनतम 23.7 डिग्री सेल्सियस, वर्षा 59.1 मिलिमिटर। र दिपायलको अधिकतम 25.8 डिग्री सेल्सियस, न्यूनतम 24 डिग्री सेल्सियस, वर्षा 65.7 मिलिमिटर। देशका अधिकांश भागमा भारी वर्षा, राजमार्गहरू अवरूद्ध, वर्षाका कारण जनजीवन कष्टकर, नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन गृह मन्त्रालयको अनुरोध। पहिरोमा पुरिएर स्याङ्जामा 3 जनाको मृत्यु। राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धमा एमालेसँग भएको सहमतिको दृढतापूर्वक कार्यान्वयन गर्ने नेपाली कंग्रेस संसदीय दलको निर्णय। मध्य प्रदेशका मुख्यमन्त्री सतीश कुमार सिंहलाई प्रदेशसभाबाट विश्वासको मत प्राप्त। र इरानमा सुधारवादी नेता डाक्टर मसूद पचेसकियान नयाँ राष्ट्रपतिमा निर्वाचित। हवस् त, साँझ 7 बजेको समाचार सकियो। अब 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।